नमस्कार, फ्रिडम चौतारी पडकास्टको 138 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ।
आजको पडकास्टमा म नानुमैया खड्का,
म अरुणा अधिकारी
यहाँहरूलाई हार्दिक स्वागत गर्छौ।
प्रथम त राष्ट्रिय मानवाधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको कार्यान्वयन अगाडि बढाएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ। आजको पडकास्टमा हामी विशेष गरी यसै निर्देशिकाको अनुरूप प्रदेश स्तरमा पनि पत्रकार सुरक्षा संयन्त्र र कार्यसमूह गठन तथा प्रभावकारी कार्यान्वयनको लागि आयोगको विशेष भूमिका र फ्रिडम फोरमको सहकार्यका बारेमा चर्चा गर्नेछौँ।
हामीसँग हुनुहुन्छ राष्ट्रिय मानवाधिकार आयोगका वरिष्ठ सहसचिव यज्ञ प्रसाद अधिकारीज्यू। नमस्कार सर।
नमस्ते।
सर्वप्रथम त सरलाई यस पडकास्टमा स्वागत छ। आजको पडकास्टको सुरुवातमै अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको बारेमा सरले छोटो जानकारी दिनुहुन्छ कि?
अब मानवाधिकारको सन्दर्भमा सबैभन्दा अगाडि बसेर फ्रन्टलाइनर ह्युमन राइट डिफेन्डरको रूपमा चाहिँ सधैँभरि पत्रकारले काम गरिरहनु भएको छ। यो विश्वव्यापी रूपमा र नेपालको सन्दर्भमा पनि मानवाधिकारको संरक्षणमा यो अभिव्यक्ति स्वतन्त्रताको अत्यन्त महत्त्वपूर्ण भूमिका छ र त्यसमा काम गर्ने व्यक्तिहरू विशेष गरी मिडिया कर्मीहरूको ठुलो योगदान छ। मानवाधिकार रक्षकको रूपमा उहाँहरूको योगदान र जति बढी मानवाधिकारको सन्दर्भमा क्रियाशील हुने व्यक्तिहरू हुन्छन् त्यति नै बढी खतरा असुरक्षा राज्यबाट चाहिँ तपाईँको सधैँ ती व्यक्तिहरूमाथि दुर्व्यवहार धम्कीका कुराहरू गैर राज्य पक्ष विभिन्न व्यापारिक समूह अथवा त्यो बिजनेस ग्रुपहरूबाट पनि त्यो वर्ग समुदायमाथि आक्रमण गर्ने त्यसलाई यसको हतोत्साही गराउने मुख्य आफ्नो फ्रिडम अफ एक्सप्रेसनलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयनमा बाधा अवरोध गर्ने कार्यहरू हाम्रो सन्दर्भमा पनि भए अझ द्वन्द्वकालमा हेर्ने हो भने धेरै यस्ता घटनाहरू भए र नेपालको संविधान 2072 जुन जारी भइसकेपछि त्यसले पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्यो। यसले मौलिक हकमै मानवाधिकारको सन्दर्भमा मौलिक हकमै यो विषयलाई चाहिँ समावेश गर्यो र पूर्ण प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताका विषयहरूलाई चाहिँ यसले प्राथमिकता दिएको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रता पनि राष्ट्रिय मानवाधिकार आयोगको एउटा महत्त्वपूर्ण विषय थिमेटिक एरिया भएको हुनाले अब हामीले फ्रिडम फोरम लगायत विभिन्न सङ्घ संस्थाहरूले पनि यसमा घचघचाउनु भयो र अभिव्यक्ति स्वतन्त्रताको लागि संरक्षणका लागि सुरक्षा संयन्त्र गठन कार्यविधि सम्बन्धित निर्देशिका 2075 सालमा जारी गरियो र त्यो जारी भइसकेपछि त्यसले एउटा संरचनागत व्यवस्था र कसरी तपाईँको चाहिँ ती संरक्षणको लागि हामीले संयन्त्रले कसरी काम गर्ने भन्ने पनि त्यसको एउटा उद्देश्य हामी लिएको पाउँछौँ। मूलभूत रूपमा विचार र अभिव्यक्ति स्वतन्त्रताको हक अधिकारको संरक्षणको लागि यसले यो संयन्त्र रहने उद्देश्यहरू राख्यो र त्यसले अर्को चाहिँ महत्त्वपूर्ण पक्ष भनेको यो कहीँबाट पनि कुनै पनि जस्तै विभिन्न परिभाषाको कुराहरू गरेका छ यसमा आक्रमण भन्नाले भौतिक र सम्बन्धित व्यक्तिमाथि धम्की योन्य जन्य प्रकृतिको आक्रमण धम्की समेतलाई जनाउने त्यस्तै अभिव्यक्ति स्वतन्त्रताको परिभाषा गरेका छ होइन। त्यसलाई यति ब्रोडर परिभाषा छ कि मानवाधिकारको विश्वव्यापी घोषणा पत्र 1948 धारा 19 नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध जुन हामी ICCPR भन्छौँ त्यसको आर्टिकल 19 यसले दिएका अधिकार समेतलाई समावेश गरेर त्यो संयन्त्रले चाहिँ कार्य गर्ने गरेर चाहिँ यो जुन निर्देशिका जारी भएको छ त्यसमा मूलभूत रूपमा हामीले हेऱ्यौँ भने यो केन्द्रमा एउटा निर्देशक समिति जुन राष्ट्रिय मानवाधिकार आयोगको सदस्यको संयोजकत्वमा रहन्छ त्यसमा पनि त्यो संयन्त्रमा के गरेका छ भन्दाखेरि जस्तो प्रधानमन्त्री कार्यालय हाम्रो त्यहाँको मानवाधिकार महाशाखा प्रमुख जुन सहसचिव सदस्य हुनुहुन्छ प्रहरी नायब महानिर्देशक होइन DIG नै त्यसको सदस्य हुनुहुन्छ नेपाल पत्रकार महासङ्घका सभापति एकजना महिला प्रतिनिधि निर्वाचित प्रतिनिधि सहितको प्रतिनिधित्व छ नेपाल बार एसोसिएसनका अध्यक्ष सहितको जुन केन्द्रीय त्यो पनि संयन्त्र छ त्यसमा भने मानवाधिकार आयोगकै तपाईँको चाहिँ यो कानुन अनुसन्धान अनुगमन विभागीय प्रमुख सदस्य सचिव रहने व्यवस्था छ। अब निर्देश समितिले मूलभूत रूपमा के गर्छ त, काम के गर्छ भन्ने महत्त्वपूर्ण हुन्छ। त्यसमा यो काम चाहिँ हामीले हेरौँ भनेदेखि यसका यो कुनै पनि कारणबाट पत्रकार सञ्चारकर्मी र अन्य व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएमा, आक्रमणको जोखिम भएमा त्यस्ता व्यक्तिलाई संरक्षण गर्ने यसको प्रमुख दायित्व हुन्छ। त्यस्तै घटनाको सम्बन्ध आवश्यक प्रमाण सङ्कलन गर्ने होइन, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, दण्डहीनतालाई हटाउने र जनचेतना अभिवृद्धि गराउने जस्ता चाहिँ यसको उद्देश्य छ। मूलभूत रूपमा तपाईँको यो उसको हामीले जुन संयन्त्र गठन गऱ्यौँ निर्देशिका, यसमा यही व्यवस्थाहरू रहेको हामी पाउँछौँ।
यो निर्देशिका चाहिँ मानवाधिकार आयोगले कहिले ल्याएर अहिले के कस्तो संशोधन भएको छ त्यो पनि यसो प्रष्ट पार्दिनुहोस्
सर। यसको अलि लामो समयदेखि हामीले निर्देशिका आवश्यक छ भन्ने बारेमा मानवाधिकार आयोगबाट 2069 सालमै यसको चाहिँ विभिन्न 7 सदस्यीय कार्यदल गठन गरियो र यो त्यो कार्यदलले चाहिँ यसलाई मस्यौदा तयार गरी विभिन्न स्टेक होल्डरहरूको राय सल्लाह सुझाव सहित नेपाल पत्रकार महासङ्घ, फ्रिडम फोरम, स्वतन्त्र विज्ञ होइन जस्तो स्वतन्त्र यो सञ्चार फ्रिडम अफ एक्सप्रेसनमा काम गर्ने विनोद भट्टाईजी हुनुहुन्छ, उहाँसहितको हामीले सुझाव लिएर यसको फ्रिडम फोरमको कार्यकारी निर्देशक तारना दालजी हुनुहुन्छ, उहाँहरूको सरसल्लाह सहयोग परामर्श अब त्यस्तै तत्कालीन तपाईँको पत्रकार महासङ्घ नेपाल पत्रकार महासङ्घका पदाधिकारीज्यूहरू उहाँहरूसहितको सुझाव लिएर चाहिँ अहिले के भने यो कार्यविधिलाई 75 साल चैत 25 गते आएको बैठकबाट जारी गरियो। जारी गरेपछि अलि लामो समयसम्म यसमा यो संयन्त्रमा रहने सदस्यको चाहिँ तपाईँको तोकिएको थिएन आयोगबाट। त्यसपछि हामीले यसलाई एक्टिभेट गर्नुपर्छ भनेर आइसकेपछि चाहिँ तपाईँको एउटा जसरी यो 77 सालमा चाहिँ यो जुन अहिलेको वर्तमानमा राष्ट्रिय मानवाधिकार आयोगको गठन भयो, त्यसपछि यसले आयोगका सदस्य मनोज गुवाडीज्यूको संयोजकत्वमा एउटा यसको संयोजक तोक्यो र यसले चाहिँ तपाईँको एक्टिभेट गर्यो होइन, विभिन्न तपाईँ निर्देशक समितिको बैठक, कार्य समूहको बैठक आदि गर्ने चाहिँ काम अगाडि बढायो। साथसाथै यसमा केही यस सुरुको यो 75 सालको जुन पहिलो हाम्रो चाहिँ यो कार्यविधि थियो त्यसमा केही कमी कमजोरी हामीले महसुस गऱ्यौँ। विशेष गरी हाम्रो चाहिँ तपाईँको यो संयन्त्र प्रदेश स्तरीय देश सङ्घीयतामा गइसकेका छ, प्रदेश सरकार र स्थानीय सरकारहरू तपाईँको एक्टिभेट भएर उनीहरू काममा अगाडि बढिसक्नु भएको छ, तर प्रदेश स्तरमा चाहिँ यसको संरचना थिएन। किनभने यो एउटा निर्देशक समितिको व्यवस्था चाहिँ आएको सदस्यको संयोजकत्व मात्र हो र अर्को चाहिँ तपाईँको कार्य समूह भनेर चाहिँ जुन संरक्षण विभागीय प्रमुखको संयोजकत्वमा त्यो कमिटी थियो। अब यसलाई चाहिँ हामीले महसुस गऱ्यौँ यो यदि तपाईँको प्रदेश स्तर यो संरचना छैन भने यसले एक्टिभेट गर्न सक्दैन होइन, यसले चाहिँ आफ्नो प्रभावकारी रूपमा कार्य सञ्चालन गर्न सक्दैन। रिपोर्टिङ जस्तो उदाहरणको लागि भन्नु सुदूरपश्चिम प्रदेशमा कुनै घटनाहरू फ्रिडम अफ एक्सप्रेसनको चाहिँ अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी घटनाहरू केही भयो भने त्यहाँबाट नै त्यो टोली संयन्त्र त्यहीँबाट परिचालन हुनुपर्छ, त्यसले फास्ट ट्र्याकमा तपाईँको चाहिँ सूचना सङ्कलन गर्छ, फ्याक्ट अनुगमन गर्छ र त्यो फ्याक्टको आधारमा चाहिँ रिपोर्टिङ गर्छ र त्यो ती व्यक्तिहरूलाई चाहिँ यसको उद्देश्य पनि सफल हुन मद्दत गर्छ भनेर। त्यसपछि हामीले यो 2080 पुष 29 गते एउटा चाहिँ तपाईँको यो फेरि पहिलो संशोधन गर्यो, त्यसले दुईवटा पार्टहरू एउटा निर्देशक समितिले आवश्यकता अनुसार अभिव्यक्ति स्वतन्त्रता, सञ्चार विज्ञ, सुरक्षा विज्ञ, मानवाधिकार रक्षक, सरकार निकायका प्रतिनिधि आदिलाई निर्देशक समूह वा कार्य समूहमा आमन्त्रित गर्न पनि सक्ने यसको समितिको दायरा पनि फराकिलो बनायो। त्यस्तै तपाईँको यो प्रदेश स्तरमा मूलभूत रूपमा यसले मेन संशोधन गरेको चाहिँ के छ भने केही यसले परिभाषागत पनि यसले ल्यायो, संशोधन गर्यो होइन, जस्तो परिभाषामा तपाईँको सञ्चारकर्मीको परिभाषाभित्र हामीले मिडियाका कर्मचारी, पत्रकारको परिवार, पत्रकारको सम्पत्ति आदि समेतलाई त्यसले थप्यो। त्यस्तै तपाईँको यो त्यसरी थप्दै यो मूलभूत रूपमा प्रदेश संरचना 7 सदस्य प्रदेश संरचनाको व्यवस्था गरियो। राष्ट्रिय मानवाधिकार आयोगको प्रदेश कार्यालयको प्रमुखको संयोजकत्वमा प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रतिनिधि, प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिनिधि, प्रदेश प्रहरी कार्यालयको प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ प्रदेश समितिको अध्यक्ष होइन, त्यस्तै तपाईँको रहने गरी चाहिँ के गर्यो त यसले तपाईँको संयन्त्रहरू गठन गर्यो। त्यो संयन्त्र गठन गर्ने गरी चाहिँ यसले संशोधन भएको छ। अब यो संशोधनबाट अब हामीले सबै प्रदेशहरूमा चाहिँ यो संयन्त्र बमोजिमको समितिहरू फर्मेसन पनि अगाडि बढाइसकेका छौँ।
अब जस्तो हजुरले हामी यो संशोधन गर्ने बेलामा चाहिँ विभिन्न नागरिक समाज र स्वतन्त्र विज्ञहरूसँग पनि छलफल गऱ्यौँ भन्नुभयो, त्यसैमा चाहिँ यो निर्देशिकाको तयारी र संशोधनमा नागरिक समाज फ्रिडम फोरमको चाहिँ के कस्तो सहयोग?
अत्यन्त ठुलो, एकदम ठुलो भूमिका, किनभने जब यो विषयको विज्ञता भनेकै जुन जसरी फ्रिडम फोरमले आफ्नो चाहिँ फ्रिडम अफ एक्सप्रेसनको बारेमा यसो लामो समयदेखि अध्ययन अनुसन्धान मोनिटरिङ मात्रै गर्दैन, उसले तपाईँको युएन मेकानिजमलाई पठाउने प्रतिवेदनहरू पनि पठाउनमा पनि मद्दत गरिरहेको हुनाले त्यो क्षेत्रको विशेषज्ञको हिसाबले फ्रिडम फोरमको अत्यन्त ठुलो भूमिका रह्यो। त्यस्तै अन्य विज्ञहरू होइन, यो स्वतन्त्र विज्ञहरूले पनि यसमा योगदान गर्नुभएको छ, साथसाथै नेपाल पत्रकार महासङ्घ र सुरक्षा निकाय यो चाहिँ गैर सरकारी संस्थाको गैर शिक्षा महासङ्घ उसको प्रतिनिधिहरू हामीले यसलाई चाहिँ के गर्यौँ भन्दाखेरि दुई दिनको हामीले यो नगरकोटमा जुन एउटा कार्यशाला नै गठन भयो त्यो असोजमा भएको चाहिँ 25-26 गते लाग्छ मलाई त्यो दुई दिने कार्यशालाबाट, त्यसले ल्याएको सुझावहरू र त्यहाँ चाहिँ नेपाल सरकार प्रधानमन्त्री कार्यालयको प्रतिनिधि पनि हुनुहुन्थ्यो होइन, त्यहाँ चाहिँ नेपाल प्रहरीको प्रतिनिधि हुनुहुन्थ्यो, यो संरचनाका निर्देशक समितिका सबै व्यक्तिहरू बसेर र पछि हाम्रो सानो टास्क फोर्सलाई पनि यसरी के हो भने फ्रिडम फोरम लगायतको चाहिँ सङ्घ संस्थाहरूबाट अत्यन्त ठुलो उहाँकै परामर्श सल्लाह रह्यो, त्यसकै आधारमा यो हामी जारी गरेका छौँ।
त्यसपछि अब मानवाधिकार आयोगबाट यसलाई अझ प्रभावकारी कार्यान्वयनमा लैजान चाहिँ फ्रिडम फोरमको कस्तो भूमिका चाहनुहुन्छ?
अब यो फ्रिडम फोरमले अहिले सुरुको अवस्थामा मलाई लाग्छ मानवाधिकारका त धेरै विषयहरू समावेश हुन्छ, हामीले नागरिक र राजनीतिक अधिकार, आर्थिक सामाजिक सांस्कृतिक अधिकार, कलेक्टिभ राइट्स, सीमान्तकृत व्यक्तिको नागरिकको मानवाधिकार लगायतको धेरै विषयहरू मानवाधिकार विषयमा आउँछन्। अब हाम्रो यो प्राथमिकताको क्षेत्र हुँदै हो, त्यति हुँदाहुँदै पनि विशेष रूपमा चाहिँ यो विशेषज्ञता सेवा विशेषज्ञताको हिसाबबाट फ्रिडम फोरमले यसमा एउटा टेक्निकल सपोर्ट होइन हाम्रा तपाईँका प्रदेश स्तरीय समितिहरूको क्षमता सबलीकरण, राष्ट्रिय मानवाधिकार आयोगको र अरू थिमेटिक एरियामा काम गर्ने सरकारवालाको क्षमता सबलीकरणको लागि काम गर्न पनि मद्दत गर्छ भन्ने मलाई लाग्छ। त्यस्तै फ्रिडम फोरमको अर्को चाहिँ अहिले केही समयको लागि एउटा पाइलटको रूपमा पनि अब यसको 77 जिल्लाका एउटा प्रतिनिधिहरूलाई ओरिएन्टेसन फ्रिडम अफ एक्सप्रेसनको बारेमा एउटा ओरिएन्टेसन आवश्यकता छ, राज्यको निकाय हाम्रा सुरक्षा निकायहरूको चाहिँ तालिम कार्यक्रमहरूमा यो आवश्यकता छ, साथसाथै भोलिका दिनहरूमा एउटा सहजीकरणको के आवश्यकता छ भने प्रदेश सरकारसँग यसले कोलाबोरेसन गरेर प्रदेश सरकारले अन्तर्गत चाहिँ तपाईँ के भने यो अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी त्यो मेकानिजमलाई स्ट्रेन्थन गर्ने बजेटरी प्रोभिजनहरू गर्ने र त्यहाँ चाहिँ तपाईँको बजेट विनियोजन गर्न पनि एउटा सहजीकरणको लागि ठुलो भूमिका गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ।
हजुर सर, अब हामीले यो निर्देशिका सम्बन्धीको हामी छोटो जानकारी त पायौँ हामीहरूले, अनि त्यसपछि यो कसरी चाहिँ आयो, कसरी संशोधन भयो भन्ने कुरा त हामीहरूले बुझ्यौँ। अब यो निर्देशिका चाहिँ कार्यान्वयनपछि चाहिँ पत्रकारको सुरक्षा जस्तै भौतिक आक्रमणहरू धम्कीका घटनाहरूमा चाहिँ कसरी कमी आउँछ जस्तो लाग्छ सर?
पहिलो त यो व्यापक रूपमा हामीले जनचेतना गराउनुपर्छ, यदि पत्रकार माथि पनि अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरे बापत जसरी संविधानले ग्यारेन्टी गरियो मैले सुरुमा भनिसकेँ, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी हाम्रो संविधानले गरेका छ, संविधानको मौलिक हकमा नि यसको व्यवस्था राखेको छ, आर्टिकल 19 हामीले जुन अन्तर्राष्ट्रिय उसमा चाहिँ आर्टिकल 19 भन्छौँ, ICCPR UDHRका व्यवस्थाहरू होइन त्यसका व्यवस्थाहरूलाई पनि यसले हाम्रो संविधानले समावेश गरेको परिप्रेक्ष्यमा अब बिना कुनै धम्की होइन आक्रमण चाहिँ स्वतन्त्र रूपमा चाहिँ यो प्रयोग गर्न पाउनुपर्छ भन्ने संविधानले ग्यारेन्टी गरिसकेपछि अब यसको कार्यान्वयन गर्ने जिम्मा दायित्व हामी सबै नागरिकको पनि छ। एकातिर सरकारको चाहिँ तपाईँको त्यसको कुनै हनन भयो भने त्यहाँ रोकथाम गर्ने कानुनी उपचारको लागि चाहिँ मद्दत गर्नुपर्छ भने सबैले आम नागरिकको संविधानको मौलिक कार्यान्वयनको लागि आफ्नो दायित्व हुन्छ। त्यसैले पहिलो त हाम्रो आम नागरिकलाई चेतना फैलाउनुपर्छ फ्रिडम अफ एक्सप्रेसन कुनै व्यक्तिको बारेमा त्यसका यदि कुनै त्यो अभिव्यक्ति गरे बापत अर्को पक्षलाई असर पर्ने छ भने त्यसको लिगल रेमेडी छ कानुनी उपचारको बाटो ती व्यक्तिले खोज्न सक्ने अधिकार भइहाल्छ तर चाहिँ के भने भौतिक आक्रमण गर्ने जस्ता कुराहरू सुरक्षामा अवरोध गर्ने धम्की दिने कार्यहरू चाहिँ हाम्रो कानुनी रूपमा चाहिँ बन्देज छन् ती गैर कानुनी कार्यहरू गरेर फेरि त्यो कानुनी फन्दामा पर्न चाहिँ नपर्न म आग्रह गर्छु यसको व्यापक जनचेतना नम्बर वान दोस्रो चाहिँ तपाईँको यो यस्ता घटनाहरू भइहाल्यो भने त्यसलाई चाहिँ कानुनी कारवाही ट्रायलमा ल्याउनुपर्छ प्रहरीले इमिडिएट तपाईँको के हो भने स्वतन्त्र अनुसन्धान छानबिन गरेर दोषीलाई चाहिँ कानुनको कठघरामा ल्याउने त्यो मेकानिजममा हामी जानुपर्छ ताकि भोलिका दिनहरूमा कसैले यो प्रयास नगरोस् होइन गर्दैन तपाईँको त्यसो प्रचार प्रसार जुन काहीँ कुनै अपराध भयो होइन अब यो कानुन पत्रकारको सुरक्षा सम्बन्धमा पत्रकारमाथि आक्रमण धम्की घटनाहरू भए भनेर काहीँ त्यो एउटा घटनाहरू आइसकेपछि त्यसको आधारमा चाहिँ व्यापक प्रचार प्रसार र अर्को त्यसले के ल्याउँछ भने एउटा घटनाले मान्छे देशभरि प्रचार प्रसार भइदियो भने अर्कोले त्यस्तो अपराध गर्ने प्रयास गर्दैन यसरी हामीले मेकानिजम अगाडि बढाउनुपर्छ साथसाथै यो नेपाल प्रहरीको र हाम्रा राज्यको निकायहरूसँग पनि तालिम कार्यक्रमहरूमा ल इन्फोर्समेन्ट अफिसियल विशेष गरी उहाँहरूको ट्रेनिङ प्याकेजभित्र चाहिँ के भने फ्रिडम अफ एक्सप्रेसनको विषय पनि राख्नुपर्छ र यो मेकानिजम विषय राख्नुपर्छ मलाई चाहिँ निरन्तर नियमित रूपमा यो हाम्रो प्रादेशिक रूपमा रहेको संरचना र निर्देशक समिति कार्य समूहको हाम्रो निरन्तर बैठकहरूबाट त्यसले चाहिँ एउटा घटनाहरूको हामी रिपोर्टिङ एनालाइसिस गर्छौँ र त्यसको आधारमा हामीले सरकारलाई पनि रेकमेन्ड गर्छौँ र अहिलेको यसको चाहिँ मलाई निर्देशक समितिको बैठकको तपाईँको सेयरिङ अनुभवहरू गर्नुहुन्छ भनेदेखि यति राम्रो त्यहाँ प्रधानमन्त्री कार्यालयको सचिव जो हुनुहुन्छ उपस्थिति नेपाल प्रहरीको चाहिँ तपाईँको होइन डिआइजी साहब स्वयं हुनुहुन्छ त्यसरी तपाईँको सबै नेपाल पत्रकार महासङ्घ एनजिओ फेडरेसन लगायतको चाहिँ ती उपस्थिति छ है भने त्यो संयन्त्रले त्यो भोलिका दिनहरूमा चाहिँ के हो भने राम्रोसँग कुनै पनि घटनाहरूमा एउटा निर्देशक समिति एक्टिभेट छ स्ट्रङ छ र अब प्रदेशिक समितिहरूमा संरचना गठन हुँदैछन् त्यो पछाडि हामीले यो चाहिँ व्यापक तालिम कार्यक्रमहरू चरणमा अगाडि बढायौँ भनेदेखि हामी यसमा फड्को मार्न सक्छौँ भन्ने मलाई लाग्छ
पक्कै पनि यो निर्देशिका र यसको प्रावधानहरू चाहिँ निकै नै महत्त्वपूर्ण रहेछन् होइन छैन पनि यसको सफल कार्यान्वयन पनि होस् र अब अझै पनि जस्तो हामीले नै पनि मिडिया मोनिटरिङ गर्दाखेरि कतिपय घटनामा चाहिँ अझै पनि सेक्युरिटी अफिसर्सहरूबाट नै धेरै आक्रमणहरू भएको पनि पाइराखेको छौँ होइन जुन हजुरले अब उहाँहरूलाई ओरिएन्टेसन दिने उहाँहरूको ट्रेनिङ प्याकेजमै नै यो कन्टेन्ट राख्ने भन्नुभएको चाहिँ धेरै नै महत्त्वपूर्ण जस्तो लाग्यो मलाई यो कुरा चाहिँ र अब यसपछि हजुरले अघि पनि अब यो निर्देशक समिति अथवा प्रदेशका समितिहरूमा पनि को को मेम्बर हुने को को हुने भन्ने त अलिकति त भन्नुभएको छ र यसमा अझै थप प्रकाश पार्दै यो निर्देशिकाको चाहिँ प्रमुख विशेषताहरू र विशेष गरी केन्द्रीय र प्रदेश संयन्त्रको बारेमा अझ विस्तृतमा बताइदिनुहोस् न प्लिज
यसको मुख्य विशेषता भनेकै यो पत्रकारहरूको सञ्चारकर्मीको र कुनै पनि व्यक्तिको अहिलेको सरकारमाथि आक्रमण भएमा त्यसलाई चाहिँ तपाईँको समर्थन गर्ने वा जोखिम भएमा जोखिमको यसलाई एनालाइसिस गरेर त्यसको चाहिँ समर्थन गर्ने घटनाको सम्बन्धमा यसले फिल्डमा जाने तथ्य सङ्कलन गर्ने र तत्काल संरक्षण उसलाई उद्धार गर्नुपर्ने हो भने उद्धार गर्ने र मुख्य कुरो यसको जिस्टमा चाहिँ तपाईँ के भने यो दण्डहीनताको कल्चर छ हामी कहाँ कल्चर अफ इम्प्युनिटी जुन हामी भन्छौँ दण्डहीनता प्रवृत्तिलाई यसलाई नियन्त्रण गर्ने यसलाई रोकथाम गर्ने छ र अनुगमन अनुसन्धान जनचेतना आदि माध्यमबाट जुन है मैले अगाडि भने अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्ने यो पोजिटिभ पार्ट पनि छ दण्डात्मक पनि छ यसको एउटा पोजिटिभ तपाईँको चाहिँ के हो भन्दाखेरि तपाईँको यो अवेरनेस बिल्डिङ व्यापक रूपमा जनचेतना फैलाइसकेपछि तपाईँको भोलिका दिनमा ए यो यो विषय त यति गम्भीर विषय रहेछ भन्ने जानकारी पाउँछन् त्यसको चाहिँ यसको उद्देश्य छ यसको अर्को संरचनागत यदि हजुरले हेर्नु भने मैले सुरुमा भने निर्देशक समितिका विषयहरू कार्य समूह भनेर त्यसमा पनि विभिन्न पदाधिकारीहरूको व्यवस्था गरेका छ त्यसलाई द्रुत टोली त्यसपछि आएपछि तपाईँ हामीले के भने कुनै इन्सिडेन्ट भइहाल्यो भने के गर्ने त्यसमा भन्दा चाहिँ तपाईँको द्रुत उद्धार टोलीका कुराहरू त्यसको गठन सञ्जाल र क्षेत्राधिकारको विषय छ र सुरक्षा संयन्त्रबारे स्पष्टता गरेका छ त्यो सुरक्षा संयन्त्रको सचिवालय आयोगमा बस्ने र यसमा चाहिँ तपाईँको वार्षिक प्रतिवेदन सहित बनाउने यो विषय भने के हो भने यसलाई अझ जोड्ने जोड्दाखेरि तपाईँको चाहिँ यो एसडिजी गोलसँग पनि सम्बन्धित विषय छ होइन यो नेपाल सरकारले गरेका प्रतिबद्धताभित्र यो चाहिँ समावेश भएका विषयहरू हुनाले र मौलिक हकमै राखेका विषय हुनाले त्यसलाई समेट्ने गरी र त्यसलाई एउटा संयन्त्र यदि त्यो जोखिममा आयो अप्ठ्यारो आएछ कहीँ पनि तपाईँको के भने आक्रमण भौतिक अथवा मानसिक रूपमा होस् घर परिवार त्यसका कार्यस्थल होइन सुरक्षा तपाईँको दिनुपर्ने कुराहरूलाई चाहिँ यसले प्रमुख रूपमा चाहिँ जोड दिएको छ र यसको मन लाग्छ के भने यसको भोलिका दिनहरूमा यो संरचनालाई इफेक्टिभ रूपमा अगाडि इम्प्लिमेन्टेसन गर्न सक्यो भने हामीले धेरै यो निर्देशिकाले उद्देश्य लिएको उद्देश्यहरू विशेषता र विषय यी चाहिँ तपाईँको कामहरू गर्न सक्छ र यसले महत्त्वपूर्ण पक्ष जुन हरेक जिल्लाबाट चाहिँ अब तपाईँको त्यो हाम्रो अझै पनि पुर्याउन सकिने बाँकी विषय भनेको हामी यो प्रदेश स्तरमा मात्रै छौँ अहिले 7 प्रदेश स्तरमा मात्रै संरचना आएको छ अब 7 प्रदेशबाट 77 जिल्ला र तपाईँको चाहिँ 753 गाउँपालिका नगरपालिका स्थानीय सरकारसम्म कसरी पुग्ने भन्नेमा मैले यसमा तपाईँलाई जोड्न मात्रै चाहेको के छ भन्दाखेरि नेपाल सरकारको राष्ट्रिय मानवाधिकार कार्ययोजना छ त्यो कार्ययोजनाले तपाईँ त संयन्त्र 77 जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखको समक्षको त समिति छ जुन समितिमा चाहिँ तपाईँको यो अध्यक्षहरू चाहिँ तपाईँको अथवा मेयर साहबहरू यसको स्वाभाविक तपाईँको त्यसको प्रतिनिधि पदेन सदस्य भएर आउँछ र स्थानीय सरकारमा जानुभयो भने तपाईँको स्थानीय हाम्रो पालिकाको मेयर अथवा गाउँपालिकाको अध्यक्ष त्यहीको अध्यक्षतामा त्यहाँको उपाध्यक्ष उपमेयर निर्वाचित सबै वडा अध्यक्षहरू विषयगत अधिकृतहरू सुरक्षा निकायको स्थानीय सरकारमा रहेको क्षेत्राधिकारको भित्रको चाहिँ सुरक्षा निकायको प्रमुख सहितको चाहिँ त्यो संयन्त्र छ त्यो एनएचआरएपी जुन मैले अघि भने मानवाधिकारको राष्ट्रिय कार्ययोजना त्यसलाई पनि लिङ्कअप गरेर यसलाई लिएर जान सक्नुपर्छ हामीले यो लग्यौँ भने यो विषय पनि त्यहाँभित्र पनि छिर्दाखेरि एकैपटक तपाईँको चाहिँ के हो भने आज मलाई लाग्छ के हो भने झन्डै हाम्रो 1400 बढी होइन यसका मेम्बरहरू यदि यो फुल प्लेजमा एनएचआरएपी हाम्रो गठन भयो भने यति ठुलो सङ्ख्या छ देशभरि त्यो सङ्ख्या छ त्यसैले त्यो सङ्ख्यालाई चाहिँ हामीले आधार गरेर हामी हेर्दाखेरि हामीले धेरै मानवका रक्षकहरू उत्पादन गर्न सक्छौँ हेर्न सक्छौँ र यसको चाहिँ यो संयन्त्रलाई पनि त्यहाँ लिङ्क गरेर इन्टरलिङ्केज होइन यसलाई छुट्टै रूपमा चाहिँ अर्को संयन्त्र स्थानीय तहसम्म भन्दा त्यसलाई लिङ्क गरेर पनि जान सक्यो भने किन यो पनि मानवाधिकारको विषय यो पनि एनएचआरएपीको विषय गम्भीर यो चाहिँ प्राथमिकताको विषय हो त्यसैले यसलाई चाहिँ सँगसँगै त्यसरी लानुपर्छ यसरी लानु सक्यो भने यसका लाई कार्यान्वयन गर्न अझै सहजीकरण हुन्छ र मानवाधिकारलाई हामीले साँच्चीकै जनताको घर दैलोमा सबैको घर दैलोमा मानवाधिकार पुर्याउने मेकानिजम पनि यो हुनसक्छ भन्ने मलाई लाग्छ
धेरै धन्यवाद सर यहाँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद आजको फ्रिडम चौतारी पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।